हामी फेरि पनि तपाईँहरूलाई धेरै स्वागत छ. हामी सँगै मिली परमेश्वरको वचनको वचन अध्ययन गर्ने सिलसिलामा अगाडि बढ्नेछौ. अनि हाम्रो पाला आएको छ मत्ती 18 अध्यायमा, जहाँ चाहिँ हामीलाई स्वर्गको राज्यभित्र पस्नलाई, यद्यपि दोस्रो आगमनमा मात्रै यो संसारमै उहाँको भौतिक महिमित राज्य स्थापना हुने भए तापनि, यस अन्तरालमा पनि स्वर्गको राज्यको त्यो अर्को रूप छ जसमा चाहिँ उहाँले आफ्नो मण्डली बनाउने छु भन्नुभएको छ. अनि त्यहाँ हामी नयाँ गरी जन्मेर परमेश्वरको सन्तान हुनको लागि चाहिँ अब प्रभुले तरिका बताउनुहुन्छ. मत्ती 18 र मत्ती 19 प्रार्थना गरौँ. प्रभु हामीलाई सिकाउनुहोस्, हामीसँग तपाईँको वचन, यो जीवित वचनले बोल्नुहोस्, तपाईँ बोल्नुहोस् हामी सुन्नेछौँ. तपाईँ अद्वितीय एकमात्र अनन्तको परमेश्वरको वचन हामीलाई जुन खाँचो छ, जसद्वारा मात्र हामी बाँच्छौँ, जसद्वारा हामीलाई अनन्त जीवन र प्रभु येशूलाई चिन्ने ज्ञान र अनन्तको लागि परमेश्वरको सन्तान हुने अधिकारको प्रतिज्ञाहरू छन्, तपाईँले नै आफ्नो आत्माले बुझाइदिनुहोस्, खिच्नुहोस्, काम गर्नुहोस्, ज जसलाई जुन खाँचो छ, विशेष गरी जसले मुक्ति पाउनु भएको छैन, हामी बिन्ती चढाउँदै तपाईँको हातमा सुम्पन्छौँ प्रभु येशूको नाममा, आमेन. मत्ती 18 चाहिँ प्रभु येशूले के सिकाउनुहुन्छ भने, परमेश्वरको राज्यभित्र पस्नको लागि चाहिँ एउटा सानो बालक जस्तो हुनुपर्छ भन्नुहुन्छ. यस्तो छ उहाँको शिक्षा. यहाँ 18 अध्यायको 1 पढ्नेछौ. त्यही घडी चेलाहरू यसो भन्दै येशू कहाँ आएर, स्वर्गको राज्यमा सबभन्दा ठूलो को हो? अनि येशूले एउटा सानो नानीलाई आफू कहाँ बोलाउनु भयो र त्यसलाई तिमीहरूका माझमा राख्नुभयो अनि भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरू बदलिएर साना नानीहरू जस्ता भएनौ भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्ने छैनौ. यसको मतलब के हो? यसको मतलब चाहिँ हामीले आफूलाई यदि नम्र बनाएनौ भने हामी परमेश्वरको राज्यभित्र पस्न सक्दैनौ. यदि हामीले आफूलाई ठूलो बनायो भने हामी छिर्न सक्दैनौ. यदि हामीलाई आफ्नो विषयमा आफूलाई हेर्दाखेरि चाहिँ, मानव ऐनामा आफूलाई हेर्दाखेरि चाहिँ हामी के नै हौ जस्तो सोच्छौँ भने हामी स्वर्गको राज्यमा कदापि पनि पस्ने छैनौँ. यो मुक्ति पाउने भन्ने कुरा चाहिँ एकदमै हामीलाई होच्याउने कुरा हो, हामीलाई चाहिँ एउटा होच्याउने अनुभव हो वास्तवमा. अनि त्यसैले यसको अर्थ खोल्दै 4 भन्नुहुन्छ, यसकारण जसले आफूलाई यो सानो नानी जस्तै नम्र तुल्याउँछ त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हो. अनि जसले मेरो नाममा एउटा यस्तै सानो नानीलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ. धेरै पटक प्रभुले भन्नुभएको एउटा वाक्यांश चाहिँ नयाँ नियममा दोहोरिन्छ. मत्ती मर्कुस लुका योहन्ना पढ्यो भने, मैले गनेको छैन, कसैले गर्न सक्दिन है, घरिघरि उहाँले भन्नुहुन्छ, कहिले कुन सन्दर्भमा कहिले कुन सन्दर्भमा, त निष्कर्षमा फेरि भन्नुहुन्छ, जसले आफूलाई उचाल्छ त्यो होचो पारिनेछ, तर जसले आफूलाई होच्याउँछ ऊ उच्च पारिनेछ. जुन चाहिँ लुका 18:14 छ, जहाँ चाहिँ दुईजना व्यक्ति प्रार्थना गर्न गएको थिए मन्दिरमा, एउटा फरिसी जस चाहिँ आफू धर्मी छु भन्ने ठान्थे, अर्को चाहिँ एउटा महसुल उठाउने जसले चाहिँ आफूलाई पापी भनेर देखेको थियो. अनि प्रभुले बताउनु भयो कुन चाहिँ को प्रार्थना सुनाइ भयो, त्यो महसुल उठाउनेको. किन? जसले आफूलाई उचाल्छ त्यो फरिसी जस्तो, त्यो होचो पारिनेछ, जसले आफूलाई होच्याउँछ त्यो महसुल उठाउने. म पापी माथि दया गर्नुहोस् भनेर छाती पिटी पिटी खान रोएको थियो, आफ्नो आँखा स्वर्गतिर उचाल्न पनि सकेको थिएन. ऊ टाढामै बसेर परमेश्वरको कृपा मैले पाउन सक्छु कि त्यहाँ केही उपाय म एउटा पापीलाई छ कि भनेर उसले प्रार्थना गर्दा उसको चाहिँ सुनाइ भयो भन्नुभएको छ. किनभने जसले आफूलाई होच्याउँछ एउटा सानो नानी जस्तै बनाउँछ उसलाई चाहिँ परमेश्वरले उच्च पार्नुहुनेछ. अचम्म, तर यही नै हो सुसमाचार. त्यसैले स्वर्ग राज्यमा कसरी पस्ने, सबैजना छिर्दैन, प्रभु प्रभु भन्दैमा छिर्दैन, त्यो त मत्ती 7 हामीले पढ्यौं. अनि बाहिर हुन्छन् उनीहरू, मैले तिमीलाई चिन्दैन, ए कुकर्म गर्नेहरू मबाट दूर भइजाऊ भनेर शैतान र उसको दूतहरूलाई तयार पारिएको आगोमा पठाइनेछ एक दिन, अनि यस कोठामा भएको कोही पनि त्यस भागमा नपरोस्। स्वर्ग राज्य भित्र पस्नलाई हामीले हेरेका थियौँ, एउटा धार्मिकताको खाँचो छ जुन हामीसँग छँदै छैन। अनि त्यसैले नयाँ गरी जन्मिनै पर्छ, एउटा जन्मेर सानो नानी बन्नुपर्छ, जो नम्र छ, जो होचिन्छ, जसको आफ्नो खाँचो देखेर विश्वास गर्छ, उही नै हो परमेश्वरको राज्यमा जान्छ। मत्ती 18 त्यो छ, अनि अरू कुराहरू पनि छन्, तर हामी मत्ती 19 जानेछौँ। त्यहाँ पनि अब चाहिँ स्वर्गको राज्यमा पस्नलाई, परमेश्वरको राज्यमा पस्नलाई के कुरा खाँचो छ, यसलाई अलिक समय दिनेछौँ। मत्ती 19:16-26 हामी पढ्न लागिरहेका छौँ, जहाँ चाहिँ उहाँले के देखाउनुहुन्छ भने स्वर्गको राज्यभित्र पस्न केवल मुक्तिदाता यीशु माथि र उहाँ माथि मात्रै भरोसा राख्नुपर्छ, अरू उपाय छैन। यहाँ हामी पढ्नेछौँ एकजना यस्तो मान्छेको बारेमा जो चाहिँ स्वधर्मी छ, आफैलाई आफू धर्मी देख्छ, उसले ठान्छ मैले सबै 10 आज्ञा पालन गरेको छु है, तर उसलाई कहाँ कहाँ उसको मनमा चाहिँ खट्किरहेछ, मसँग एउटा कुरा छैन, मसँग अनन्त जीवन चाहिँ छैन, तर मैले सब गरेको छु। त्यसैले एउटा प्रश्न लिएर प्रभु येशूका आउँदैछ। अनि त्यसैले अब हामी पढ्नेछौँ मत्ती 19:16-26 पुरै। अब हेर, एकजनाले आएर उहाँलाई भन्यो, हे असल गुरुज्यू, अनन्त जीवन पाउनलाई कुन असल काम म गरू? 17 अनि उहाँले त्यसलाई भन्नुभयो, तिमी मलाई किन असल भन्दछ? एकजना अर्थात् परमेश्वर बाहेक कोही असल छैन, तर तिमी जीवनमा पस्न चाहन्छौ भने आज्ञाहरू पालन गर। 18 त्यसले उहाँलाई भन्यो, कुन चाहिँ? येशूले भन्नुभयो, तिमीले हत्या नगर, तिमीले व्यभिचार नगर, तिमीले चोरी नगर, तिमीले झुटो गवाई नदेऊ, आफ्ना बाबु र आमालाई आदर गर, अनि तिमीले आफ्नो छिमेकीलाई आफैले झैं प्रेम गर। 20 त्यस जवान मानिसले उहाँलाई भन्यो, मैले बालककालदेखि नै यी सबै मैले पालन गरेको छु, ममा अझै के घटी छ? 21 येशूले त्यसलाई भन्नुभयो, तिमी सिद्ध हुन चाहन्छौ भने जाऊ र जे तिमीसँग छ बेच र गरिबहरूलाई देऊ, र तिमीले स्वर्गमा धन पाउनेछौ, अनि आऊ मेरो पछि लाग। 22 तर यो कुरा सुनेर त्यो जवान मानिस दुखित भएर गयो, किनकि त्यससँग धेरै धन सम्पत्ति थिए। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, धनी मानिस कठिनसँग स्वर्गको राज्यभित्र पस्नेछ। अनि फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाफीबाट छिरेर जानु सजिलो छ। 25 उहाँका चेलाहरूले यो कुरा सुनेर यसो भन्दै साह्रै अचम्म माने, तब कसले मुक्ति पाउन सक्छ र? 26 तर येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्वरका निम्ति सबै कुराहरू सम्भव छन्। यो स्वधर्मी व्यक्ति जसले चाहिँ मैले सबै आज्ञा पालन गरेको छु भन्ठान्ने, तैपनि उसलाई थाहा छ केही कुरा मसँग कमी छ, घटी छ, अनन्त जीवन मसँग छैन भन्दै प्रभु येशूलाई सोध्न आउँछ अनन्त जीवन पाउनलाई। हे असल गुरुज्यू, म अनन्त जीवन पाउन चाहन्छु, म कुन चाहिँ असल काम गरौँ हँ, बताइदिनुहोस् त। यो व्यक्तिसँग चाहिँ प्रभुले एकदम सिपालुसँग उसँग व्यवहार गर्नुहुन्छ, अनि उसलाई चाहिँ यस्तो प्रकारले व्यवहार गर्नुहुन्छ कि प्रभु येशूको उद्देश्य के हो भने उसको पाप देखाउन र उसको अविश्वासलाई देखाइदिन। अनि यो खण्डमा चाहिँ एकदम राम्रोसँग के कुरा देखाएको छ भने व्यवस्था अर्थात् परमेश्वरको आज्ञाले के गरिदिन सक्दैन हाम्रो लागि, एउटा कुरा त्यो देखाउँछ, अर्को चाहिँ परमेश्वरको आज्ञाहरूले चाहिँ के गर्न सक्छ हामीलाई त्यो पनि बताउनेछ। याद गर्नुहोस्, यो मान्छे मुक्ति पाउन तयार छैन, एउटा बाँझो डल्लै नफोडेको कडा न कडा जमिनमा तपाईँले कहिले बिउ छर्नुहुन्न, छर्नुहुन्छ मूर्ख भन्छ तपाईँलाई त्यसो गर्यो भने है। अनि प्रभु येशूले पनि उहाँले चाहिँ थाहा छ यो मान्छे चाहिँ मुक्ति पाउन तयार छैन, पहिला चाहिँ उसले आफूलाई दोषी देख्नै पर्छ, म एउटा हराएको दोषी नरक जानुपर्ने पापी हो भनेर उसले नदेखेसम्म उसले मुक्ति पाउँदैन, प्रभु येशूले थाहा छ। त्यसैले हामी भेट्टाइनु अगाडि चाहिँ पहिला हराउनु पर्छ बुझ्नुहुन्छ नहराएको हराएको छैन भने उसलाई कसरी भेट्टायो भन्ने म हराएको थिएँ अब पाइएको छु अन्धो देख्ने भए हामीले गाउँछौँ तर त्यो त एउटा आफूलाई पापी र निच र अन्धो भनेर महसुस गरे व्यक्तिले गाएको भजन हो जो भेट्टाइएपछि ऊ त हराएकै छैन यो मान्छे त अनि कहाँबाट भेट्टाइन्छ ऊ म पापी छु भनेर थाहै छैन उसले कहाँबाट मुक्ति पाउन सक्छ असम्भव त्यसैले व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ भनेर रोमी 3:20 भनेको छ अनि त्यसैले प्रभु येशूले एकदम सिपालु साथ अब व्यवस्था प्रयोग गर्न थाल्नुहुन्छ त्यो बाँझो जमिनमा चाहिँ उहाँले चाहिँ आफ्नो कुटो कोदालोको व्यवस्थाको कोदालोले हिर्काउन थाल्नुहुन्छ उसलाई सुसमाचारको त्यो शीतल पार्ने शीत होइन यो उसलाई चाहिँ फोड्ने उसलाई चाहिँ पापी भयो हो भनेर देखाउनलाई चाहिँ प्रभुले अब सुरु गर्नुहुन्छ काम त्यसैले यो स्वर पदबाट अब सुरु गर्नेछौ उसले के भन्यो प्रभु येशूलाई सम्बोधन गर्ने हेर्नुहोस् त हेर एकजना आएर यो एकजना को थियो पहिला सुरु ऊ चाहिँ हामी पाउँछौ यो एउटा धनी मानिस थियो दोस्रो कुरा ऊ जवान थियो अनि जवान भनेको चाहिँ यहुदीहरूको लेखोटहरूमा 25 वर्षदेखि 40 वर्षमालाई जवान भनिन्थ्यो त्यसैले जीवनको एकदमै सबभन्दा राम्रो उमेरमा छ ऊ चाहिँ उमेरले अब तल तलतिर गिर्दै उधो लागिरहेको छैन ऊ चाहिँ सबभन्दा माथि पुगेको छ अनि अर्को ठाउँमा हामी हेऱ्यो भने यो लुकामा पल्टाउनु पर्दैन ऊ चाहिँ एउटा शासक पनि हो भनेको छ सायद सभाघरमा उसको ठुलो पद थियो होला सबै चिज छ उसँग जवान छ धनी छ शासक छ के छैन उसँग तर उसँग एउटा कुरा छैन भनेर थाहा छ अनि त्यसैले आएछ प्रभु येशू कहाँ अनि ऊ चाहिँ उसले के भन्छ भने हे असल गुरुजी अनन्त जीवन पाउनलाई कुन असल काम म गरौँ धेरै अरू मानिसहरू जस्तै उसको एउटा गलत धारणाले पक्रिएको थियो उसलाई त्यो के भने मुक्ति पाउनलाई असल असल काम गर्नुपर्छ त्यो गलत धारणाले चाहिँ उसको दिमाग भिजेको थियो यो सैतानको झुट हो तर त्यसले धेरै मान्छेलाई समातेको छ उसले सोच्थे कि म केही यस्तो प्रकारले जिए भने म चाहिँ अनन्त जीवन पाउन योग्य बन्छ अनन्त जीवनको लागि म एउटा योग्य उम्मेद्वार बन्नलाई चाहिँ मैले केही असल काम गर्नुपर्छ नि कुन चाहिँ हो नगरे मैले भनिदिनुहोस् न प्रभु भन्दैछ उसले ऊ चाहिँ ठुलो भूलमा परेछ सबै धर्म कर्म गर्ने मान्छेहरू यही भूलमा परिरहेछन् हामी सुसमाचार जान्नेहरूले सहायता गर्न सक्नुपर्ने हामी आफै स्पष्ट हुनुपर्छ यस विषयमा यो कति फरक कुरा हो कि कामहरूद्वारा मुक्ति पाउने भन्ने कुरा र अनुग्रहद्वारा सित्तैमा हामीले मुक्ति पाउँछ भन्ने कुरा हानका तान फरक छ है अनि त्यसैले यो व्यक्तिले के सिक्नु परेको थियो भने म आशा रहित छु म आफैमा कुनै सहायता छैन भनेर उसले जान्नु परेको थियो सुसमाचारमा त लेखेको छ सुसमाचारको अभिव्यक्ति यसरी छ हामी आफैले गरेका धर्मका कामहरूले होइन तितस 3:5 तर उहाँकै कृपा अनुसार हामीले मुक्ति पाएका हौ अनि हामीले घरिघरि हेर्नेछौँ एबिसी 2:8-9 यो कण्ठ हुनुपर्छ है विश्वासीहरूलाई त किनकि तिमीहरूले अनुग्रहले विश्वासद्वारा मुक्ति पाएको छ यो तिमीहरू आफै बाटोको होइन यो परमेश्वरको दान हो कामहरूबाट होइन नत्र भने कसैले के गर्नेछ घमण्ड गर्नेछ यो व्यक्ति चाहिँ मैले के काम गरौँ मुक्ति पाउनलाई भन्दैछ त्यसैले यहाँ चाहिँ यो पहिलो भाग पढ्दा नै उसको दुईटा मुख्य ठुलो खाँचोहरू देखिन्छ है पहिलो चाहिँ उसले चाहिँ बुझ्नु परेछ जान्नु परेछ येशु वास्तवमा को हुनुहुन्छ गुरु मात्र उसले त गुरुजी हो भन्दैछ गुरु मात्र धेरै मान्छे त्यही भन्दा चाहिँ सबभन्दा राम्रो गुरु हो एउटा सबभन्दा राम्रो असल मान्छे हो येशू भनेको चाहिँ एकदम राम्रो धर्म सुरु गरेको होइन आफै पनि मर्दिएकोहरूलाई सही जस्तै एकदम राम्रो मान्छे उनीहरूको सोचाइ यस्तो छ नि उसको चाहिँ त्यो असल गुरुजी त्यो जबसम्म येशू को हुनुहुन्छ भनेर जानिँदैन वास्तवमा नि हामीले हिजो घरिघरि हेरेको थियौँ यो 8:22 है पापमा मर्नेछ त्यो व्यक्ति पहिलो कुरा यो हो येशू को हुनुहुन्छ वास्तव दोस्रो कुरा येशूलाई को हुनुहुन्छ भनेर चिन्न बाँकी छ अर्को चाहिँ ऊ आफैलाई चिन्न बाँकी छ म वास्तव म कस्तो मान्छे हो भनेर बुझेको छैन उसले सोचे म त धर्मी छु अनि स्वधर्मी व्यक्ति भएकोले उसले चाहिँ के बुझ्नु परेछ भने म चाहिँ वास्तवमा परमेश्वर आज्ञा तोड्ने नरक जानुपर्ने मान्छे रहेछु भनेर उसले महसुस गर्नु परेछ अर्को शब्द भन्यो भने उसको मनै परिवर्तन हुनु परेछ आफ्नो बारेमा प्रभु येशूको बारेमा उसले पश्चाताप नगरिरहेको छैन त्यसैले प्रभु येशूले चाहिँ अब यस्तो सिपालु साथ कुरा गर्न थाल्नुहुन्छ उहाँले भन्नुहुन्छ हेर्नुहोस् 17 तिमी मलाई किन असल भन्दछ एकजना अर्थात परमेश्वर बाहेक अरू कोही असल छैन। अब यसको मतलब चाहिँ प्रभु यीशुले म असल छैन भनिरहेको होइन, अर्को कुरा म परमेश्वर होइन भनिरहेको पनि होइन। उहाँले आफ्नो असलता आफ्नो ईश्वरत्वलाई इन्कार गर्नुभएको होइन, तर बरु उहाँले एउटा सत्यता उसलाई सिकाएर उसलाई सहायता गर्न खोजिरहन्। त्यो सत्यता के भने एकजना मात्रै हुनुहुन्छ जसलाई असल भनिन सकिन्छ, अनि त्यो चाहिँ परमेश्वर हो, परमेश्वर मात्रै असल हुनुहुन्छ। एकचोटि त्यस भए अलिकति पुराणमा यात्रा गरौँ है, वचन संग्रह 34 घरिघरि भनेको छ परम प्रभु असल हुनुहुन्छ, परम प्रभु भला हुनुहुन्छ भनेको असल हुनुहुन्छ। वचन संग्रह 34 हामी चाहिँ यी पदहरू हेर्न थाल्नेछौँ, परम प्रभु मात्र असल हुनुहुन्छ। वचन संग्रह 34:8 पदमा यसरी लेखेको पाउँछन्, ओहो चाखेर हेर परम प्रभु कति भला कति असल हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मानिस धन्य हो, परम प्रभु असल हुनुहुन्छ। त्यस्तै गरी भजन संग्रह 100:5 पदमा हेर्नेछ, भजन संग्रह 100:5 जहाँ पढ्छ, किनकि परम प्रभु भला असल हुनुहुन्छ, उहाँको करुणा सदा रहिरहन्छ र उहाँको सत्यता पुस्ता पुस्ता सम्म बनिरहन्छ, परम प्रभु असल हुनुहुन्छ। त्यस्तै भजन संग्रह 135 पनि हेरौँ, भजन संग्रह 135:3 तिमीहरूले यहा अथवा यहोवालाई छोटकरीमा भन्दा यहाको स्तुति गर, किन किनभने परम प्रभु भला असल हुनुहुन्छ, उहाँको नामको स्तुति गाओ, किनभने यो मनोहर एकदम मनलाई खुसी पार्ने कुरा छ। त्यस्तै गरी हामीले उपदेशकमा पनि एकचोटि माफ गर्नुहोस्, पहिला मिकाको 1:7 योना पछि मिका आउँछ, अनि यो चाहिँ पृष्ठ नम्बर 1283 छ। मिका 1:7 पद मैले गल्ती गरे जस्तो, पद मैले गल्ती गरेछ, त्यसमा चाहिँ परम प्रभु भला हुनुहुन्छ है, त्यहाँ पनि त्यस्तै छ है, परम प्रभु असल हुनुहुन्छ र उहाँको शरण लिनेहरूको लागि उहाँ बलियो शरण स्थान हुनुहुन्छ भन्ने छ। कुन चाहिँ पद हो कसैलाई थाहा छ? नै जस्तो लाग्यो, त्यसो भए हामी अर्को ठाउँमा हेर्नेछौँ। यहाँ चाहिँ हामीले सरस्वती के देख्यौँ भने परम प्रभु असल हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले घरिघरि देख्यौँ, बाइबलमा त्यो भनेको छ परमेश्वर असल हुनुहुन्छ। अब मान्छे नि कसैले भन्दा मान्छे पनि असल छ नि, तर यदि मान्छेमा कुनै पनि असल कुरा छ भने त्यो असल चाहिँ परमेश्वरबाटै आएको असल हुनुपर्छ, नत्र भने छैन। अनि त्यसैले गर्दाखेरि हामीले पढ्छौँ अब भजन संग्रह 14 जाउँ है, भजन संग्रह 14 भजन संग्रह 14 1 हामी पढ्नेछौँ, के मान्छेलाई गएर हे असल फलाना भन्न मिल्छ? भजन संग्रह 14:1 यदि उसमा भएको उसले चाहिँ परमेश्वरबाट पाएको त्यो धार्मिकता छैन भने उसलाई भन्न मिल्छ? भजन संग्रह 14:1 लेखेको छ, मूर्खले मनमनमा भनेको छ परमेश्वर छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्, असल गर्ने कोही छैन। राम्ररी विचार गर्नुहोस् है, असल गर्ने कतिजना छन्? कोही छैन, परमेश्वरले भन्नुभएको। परमेश्वरले माथि स्वर्गबाट हेर्दाखेरि भन्नुभएको दुई पद हेर्नुहोस् त, बुझ्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि, सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरूलाई हेर्नुभयो अनि उहाँले हेर्दाखेरि नतिजा यस्तो निस्क्यो, तीन पद, तिनीहरू सबै एकातिर लागेका छन्, तिनीहरू सबै एकसाथ खोरी भएका छन्, असल गर्ने कोही छैन, अह एउटै पनि छैन। भजन संग्रह 53 जाउँ, फेरि घरिघरि बाइबलले यो बताउँछ, भजन संग्रह 53 एक र तीन पद हामी पढ्न लागेछौँ। भजनसँग टिप्पणीको एक, मूर्खले आफ्नो मनमा भनेको छ परमेश्वर छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा धर्म गरेका छन्, असल गर्ने कोही छैन। तीन पद, तिनीहरू सबै पछि हटेका छन् परमेश्वरदेखि पर, तिनीहरू सबै एकसाथ फोरी भएका छन्, असल गर्ने कोही छैन, अह एउटै पनि छैन। उपदेशक सातको बीचमा, उपदेशक सातको बीच पदमा पनि हामी पढ्नेछौँ, यो चाहिँ पृष्ठ नम्बर 961 पन्नामा उपदेशक 7:20 फेरि पनि सुन्नुहोस्, यहाँ लेखेको छ, संसारमा त्यस्तो कुनै धर्मी मानिस छैन, संसारैमा खालि पालुन मात्र भनेको होइन, मकवानपुर भनेको होइन, संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठिक गर्छ र कहिले पाप गर्दैन, त्यस्तो कोही पनि छैन, परमेश्वरले भन्नुभएको। त्यसैले रोमी 3:10-12 हामी पढ्छौँ, जहाँ हामी अब पढौँ, रोमी 3:10-12 जस्तो लेखिएको छ, धर्मी कोही छैन, एउटै पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, तिनीहरू सबै बाटोदेखि भड्किएका छन्, तिनीहरू एकैसाथ बेकममा भएका छन्, असल गर्ने कोही छैन, एउटै पनि छैन। अब प्रभुले भन्दै हुनुहुन्छ, धनी जवानलाई भन्नुहुन्छ, तिमीले मलाई त असल भन्यो नि, असल गुरुजी भन्यो, के तिमी मलाई म परमेश्वर हुँ भनेर स्वीकार गर्न तयार छ भन्दै हुनुहुन्छ वास्तवमा। हामी फर्केर जाउँछौँ त्यहाँ मत्तीको 19:1 प्रभु येशूले जब त्यो जवान जसले प्रभुलाई असल गुरुजी भनेर सम्बोधन गर्यो, उसलाई मलाई किन असल भन्दछौ भन्नुको तात्पर्य चाहिँ, तिमीले मलाई असल भन्यो, असल त परमेश्वर मात्र हो, त्यसो मलाई चाहिँ परमेश्वर हो भनेर तिमीले चाहिँ स्वीकार गर्न तयार छ। अर्थात् अर्को कुरा पनि भन्ने हुन्छ, किनभने उसले भन्छ नि, अनन्त जीवन पाउनलाई कुन असल काम म गरौँ, प्रभुले भन्दै हुन्छ, तिमी सोच्दछौ तिमी असल छ, तर असल एउटै पनि छैन, के तिमी चाहिँ तिमी कङ्गालै छौ भनेर, तिमी दरिद्र छौ आत्मामा खत्तम छौ भनेर तिमी स्वीकार गर्न तयार छौ, यो सिकाउन खोज्दै हुनुहुन्छ। अब 17 चाहिँ उहाँले अब त्यसपछि यस्तो भन्नुहुन्छ, तर तिमी जीवनमा पस्न चाहन्छौ भने, तिमी अनन्त जीवन नै खोजिरहेका हो भने, आज्ञाहरू पालन गर भन्नुहुन्छ उहाँले, आज्ञाहरू पालन गर है, तिमी अनन्त जीवन पाउने हो भने। अब याद गर्नुहोस् फेरि, प्रभु येशूले उसलाई चाहिँ मुक्ति कसरी पाउने हो भनेर देखाउन खोज्नु भएको होइन यो, तर उसलाई चाहिँ तिमीले मुक्ति पाउन खाँचो छ भन्ने कुराको खाँचो देखाउन खोज्नु भएको, किनभने जुन चाहिँ आज्ञाहरू पालन गर भनेछ नि, यो आज्ञाहरू भनेको 10 अनि यो आज्ञाहरूद्वारा उसको पाप चिन्ने ज्ञान होस् भनेर उसलाई यो भन्नुभएको। अब उहाँले भन्नेको कुरा फेरि साँचो कुरा, उहाँले झुट बोलिरहनु भएको छैन, तिमी जीवनमा पस्न चाहन्छौ भने आज्ञाहरू पालन गर, यो एकदम सही वाक्य हो, किनभने कसैले यदि व्यवस्था पालन गर्छ भने ऊ जीवनमा प्रवेश हुन्छ, ऊ त योग्य हुन्छ, उसले चाहिँ सबै आज्ञाहरू एउटै पनि नचुकाइकन कहिले पनि पाप नगरिकन उसले त्यो पालन गर्यो भने त ऊ त योग्य हुन्छ। तर समस्या के भने, उसले पालन गर्ने हो भने सबै पालन गर्नुपर्छ, याकुब 2:10 त्यो लेखेको छ, याकुब 2:10 पढौँ त, जसले आज्ञाहरू पालन गरेर स्वर्ग जान चाहन्छ उसलाई चाहिँ परमेश्वरको वचनले के भन्छ, ठिक छ, त्यसले सबै पालन गर, एउटै पनि नसुकाऊ, न त विगतमा जन्मेको दिनदेखि मरेको दिनसम्म तिमीले एउटै पनि सुकाउनु भएन। याकुबीको दश, किनकि जस कसैले सम्पूर्ण व्यवस्था अर्थात आज्ञाहरू पालन गर्दछ, जसले सबै आज्ञाहरू पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ। एउटा रबर ब्यान्ड हुन्छ नि, त्यो लिएर त्यो गोलो हुन्छ होइन, अनि मैले एक ठाउँमा चुडाइदिएँ, एक ठाउँमा मात्रै, अनि एक ठाउँमा चुडाएँ भने त्यो रबर ब्यान्ड अब काम लाग्छ? एक ठाउँमा त चुडाएछ नि त मैले, दस ठाउँमा त चुडाएछ नि, काम लाग्नुपर्ने है? होइन, एक ठाउँमा चुडाएपछि त चुडिहाल्यो। व्यवस्था पनि त्यस्तै हो, एकचोटि हामीले एक ठाउँमा सुक्यौँ अनि हामी चाहिँ पुरै व्यवस्थाको दोषी हुन्छ। दस आज्ञामा एउटा तोड्न बित्तिकै दसवटा आज्ञाले चाहिँ हामीलाई भन्छ व्यवस्था त तोडियो। डोरी झुन्डिएर एकजना मान्छे चाहिँ बसिरहेछ, किनभने ऊ चाहिँ पहाड चढ्दा चढ्दा कसरी कसरी फात लडेछ, बिचरा डोरी झुन्डिएर बसिरहेछ तुन्द्रोमा, हेर्दा 2000 फिट तल चाहिँ डरलाग्दो खोला चाहिँ बगिरहेको छ है, ओहो बाँचेछु। तर एकैछिनमा त्यहाँ त एउटा चरा आएर त त्यो डोरीलाई त ठुङ्न थाल्छ, चुच्चो रहेछ फेरि त्यो चराको ठुङ 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 है, ला अब चाहिँ के हुने भयो, अनि त्यसपछि चाहिँ ठुङ्न थाल्छ, अनि एक ठाउँमा चाहिँ ठुङ्गेर पनि भ्याउँछ। तर उसले भन्छ दस ठाउँमा भ्याउनुपर्छ पहिला, दस आज्ञा, दस ठाउँमा ठुङ्गेर मलाई चुडाएपछि मात्र म खस्छु भनेर उसले बस्नु पाउँछ? एक ठाउँमा चुडेपछि खसिहाल्यो, दस आज्ञा पनि मैले चाहिँ सबै पालन गरेर एक दुईवटा अलिअलि त्यस्तो त सबैले गरिहाल्छ नि। त्यस्तो व्यक्तिले चाहिँ के बुझ्नुपर्छ भने एउटै ठाउँमा चुक्ने बित्तिकै पुरै हामी चाहिँ खत्तम भयो, किनभने गलाती 3:10 यसरी भनेको छ। गलाती 3:10 यहाँ लेखेको छ, किनकि जतिजना व्यवस्थाका कामहरू बाटका हुन्, अर्थात् जसले चाहिँ यो जस्तो कुन चाहिँ असल काम गर्न म अनन्त जीवन पाऊ भनेर प्रयास गर्छु भन्ने सोचाइ राखिरहेछन्, तिनीहरू श्रापमा नि छन्, जीवन पाउँदैनन् श्राप। किन? किनकि यस्तो लेखिएको छ व्यवस्थाको पुस्तकमा, परमेश्वरको आज्ञाहरू उल्लेख भएको पुस्तकमा लेखिएका सबै, एउटा दुईटा तिनवटा दसवटा मात्र होइन, सबै कुराहरूमा तिनीहरू लाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस्। त्यसैले ठिक छ, मत्ती 19 यहाँ छ फेरि होइन, प्रभुले भन्नुभएको सत्य हो है, यदि एउटै पनि चुकेन भने, चराले आएर ठुकेन भने त्यो डोरी त चुडिँदैन है, अनि ऊ चाहिँ झुन्डिरहन्छ, ऊ बाँचिरहन्छ। यदि दस आज्ञा कहीँ पनि तोडेन भने, परमेश्वरको वचन भएको कुनै आज्ञा तोडेन भने ऊ दोषी ठहरिँदैन, जीवन पाउँछ, यो सत्य कुरा हो। तर प्रश्न आउँछ, कोही छ त्यस्तो? कोही छ जसले कुनै पनि आज्ञा एउटै पनि नतोड्ने गरिकन सबै पालन गरेको छ? एउटा पापी मानिसको लागि सबै आज्ञा पालन गरेर ऊ चाहिँ निर्दोष हुनु चाहिँ असम्भव कुरा हो। वास्तवमा दस आज्ञा चाहिँ हामीलाई दोषी ठहराउने व्यवस्था हो भनेछ। दोस्रो कोरिन्थीमा एकचोटि पल्टाउँछ, दोस्रो कोरिन्थी 3:3, जसले चाहिँ आज्ञाहरू पालन गरेर म अनन्त जीवनको भागीदार हुन्छु भन्ने सोच्ने व्यक्तिलाई चाहिँ यो कुरा बुझ्न अति नै आवश्यक छ। दोस्रो कोरिन्थी 3:7 लेखेको छ, तर ढुङ्गाहरूमा लेखिएको र खोपिएको जुन दस आज्ञा त दुईटा ढुङ्गाको पाटीमा लेखिएकोले बयान गरिएको छ, ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा, ए दस आज्ञाले त हामीलाई मृत्युको सेवा गर्दो रहेछ, जीवन दिने होइन रहेछ, यसले त हामीलाई त श्राप दिन्छ। यस्तै गरी दोस्रो कोरिन्थी 3:9 आत्माको सेवा झन महिमापूर्ण कसरी हुने छैन र, ए 9 किनकि दोषी ठहराउने सेवा, यो दस आज्ञा चाहिँ हामीलाई दोषी ठहराउनलाई दिनुभएको, त्यो पालन कोही गरेर चाहिँ स्वर्ग आओस् भनेर उहाँले दिनुभएको होइन। त्यसैले प्रभु येशूले पनि त्यो धनी जवानलाई चाहिँ ऊ तयारै थिएन मुक्ति पाउनलाई, त्यसैले भन्नुभयो ल तिमी अनन्त जीवन पाउनलाई केही गर्छु नि भन्यो भने गर न त तिमी दसैँ गर न तिमी आज्ञाहरू भन्नुहुन्छ। त्यसपछि सोच्नुहोस् न, एउटा व्यक्तिले छ नि उसलाई के खाँचो छ भने यो दोस्रो कन्ती तिन अनुसार चाहिँ परमेश्वरको सामु पवित्र परमेश्वरको सामु चाहिँ म असहाय पापी हुँ, म दोषी छु, उसले त्यो महसुस गर्नै पर्छ। ल एकजना भेट्यो अरे कोही चाहिँ उसले सबै पालन गरेको छ अरे, त्यो छैन तर मानव छ अरे, अनि अन्तमा ऊ मर्छ, किन मर्छ, ऊ पापी भएकोले मर्छ, किनभने पापको ज्याला नै त्यो, ऊ त पापी रहेछ, नत्र नमर्नु पर्ने हो त, होइन त, त्यसैबाट पनि प्रमाणित हुन्छ मृत्यु चाहिँ आदमबाट आयो अनि सबै मानिसमा पाप पस्यो, मृत्यु पस्यो, अनि उसको शारीरिक मृत्युले पनि देखाइरहेछ ऊ पापी हो। त्यसैले जसले भन्छ मैले कहिले झुट बोलेको छैन, तपाईँले पाप गर्नु भएको छैन, कहिले पनि गरेको छैन, झुट बोल्नु भएको छ, अँ मैले त गरेको छैन, भर्खर बोल्नु भयो के मैले पाप गरेँ, म पापी होइन भन्नुभयो, किनभने प्रभुलाई कि प्रभु झुटो हो, असल गर्ने कोही छैन भनेको छ, कि तपाईँ झुटो हो भन्नुपर्ने हुन्छ। अब त्यसैले प्रभुले के भन्दैनछ, उहाँले भन्नुभयो कुराको आधारमा चाहिँ यसो भन्न सक्छौँ, मत्ती 19 जाउँ त, अनन्त जीवन पाउने दुईटा उपाय रहेछ, दुईटा तरिका छन् भनौँ न, उपाय छन् भन्दा पनि दुईटा तरिका, एउटा चाहिँ आज्ञा पालन गरेर अनन्त जीवनमा पस्ने, अर्को चाहिँ परमेश्वरको अनुग्रहमा सित्तैमा हामी अयोग्य नालायक नरक जानुपर्ने मान्छेहरूले प्रभु येशू ख्रीष्ट हाम्रो पापहरूको लागि क्रुसमा मर्नुभयो, उहाँले हाम्रो पापहरूको ऋण तिर्दिनुभयो, मरेर जीवित हुनुभयो, अनि उहाँमा विश्वास गर्ने अनन्त जीवन पाउँछ भनेको उहाँको सुसमाचारको वचनलाई विश्वास गर्ने, त्यति हो विश्वास गर्ने, त्यो अनुग्रहको तरिकाले मुक्ति पाइन्छ। अब समस्या यो आज्ञा पालनद्वारा अनन्त जीवन पाउन खोज्ने चाहिँ के भने, आज्ञा पुरै पालन गर्ने त येशू ख्रीष्ट बाहेक अरू कोही पनि छैन, सबैजना दोषी छन्। त्यसैले अनुग्रहको उपाय चाहिँ के छ भने, अनुग्रहको उपाय, अब व्यवस्थाले त सबभन्दा राम्रो मान्छेलाई पनि दोषी ठहराउँछ, हेर्नुहोस् सबभन्दा राम्रो मान्छे तपाईँले खोजेर ल्याउनुहोस् त्यो व्यवस्था त्यो दोषी ठहराउँछ उसलाई, तर अनुग्रह चाहिँ कस्तो छ भने सुसमाचार चाहिँ सबभन्दा खराब मान्छे यहाँ ल्याउनुहोस् उसलाई चाहिँ बचाउन सक्छ यो सुसमाचारले, सबैभन्दा ठुलो पापीलाई। पावलले भन्छ पहिलो तिमीले 1:15 यो विश्वास योग्य र हर प्रकारले ग्रहण योग्य वचन हो कि ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिन अनुभव जसमध्ये मुख्य म नै हो भन्छ, मुख्यलाई बचाए सुसमाचारले चाहिँ सबभन्दा खराबलाई पनि बचाउँछ, जबकि व्यवस्थाले त सबभन्दा असललाई पनि दोषी ठहराइन्छ। त्यसैले यदि व्यवस्था पालन गरेर अनन्त जीवन पाउने हो भन्छ त्यो व्यक्तिले के गर्नुपर्छ, उसले एउटा सिद्ध जीवन जिउनुपर्छ, है सबै आज्ञा पालन गर्नुपर्छ। तर यदि अनुग्रहद्वारा मुक्ति पाउने हो अनि हो भने उसले चाहिँ मुक्तिदातामा भरोसा गर्नुपर्छ, जो चाहिँ हामी जस्तो दुष्ट पापीहरूको लागि मरिदिनु भयो। अब यो धनी जवानका फर्केर जाउँ न, यो धनी जवान मान्छे ऊ धर्म कर्म गर्ने खालको मान्छे मात्र थिएन, ऊ चाहिँ एकदमै भ्रममा परेको मान्छे थियो, अनि ऊ चाहिँ अलिअलि असल जस्तो भएकोले झन भ्रममा परेको थियो, तर ऊ नरक जानको लागि चाहिँ दोषी नै थियो, अनि प्रभु येशूले उसलाई के देखाउन आवश्यक छ भने ऊ कति पापी छ भनेर देखाउन आवश्यक पर्यो। त्यसैले भेट्टाइनु अगाडि के हुनुपर्छ, हराउनुपर्छ, अनि त्यो थाहा भएको कुरा हो, हामी निको हुनु अगाडि हामी रोगी हुनुपर्छ। प्रभु येशूले पनि त्यही भन्नुहुन्छ, म चाहिँ धर्मीहरूलाई होइन तर पापीहरूलाई मुक्ति दिनलाई आएको हुँ, निरोगीहरूलाई डक्टर खाँचो छैन तर रोगीहरूलाई खाँचो छ। अनि त्यसैले अब यहाँ पढ्नेछौँ है, विश्व के अरे यहाँ पढ्दै जाँदाखेरि प्रभुले चाहिँ 10 आज्ञाकै कुरा गर्नुहुन्छ है, उहाँ कुन चाहिँ आज्ञा पालन गर्ने भन्दाखेरि 10 आज्ञामा लेखेको छ, हत्या नगर, व्यभिचार नगर, चोरी नगर, झुटो गवाही नदेऊ, आफ्नो बाबु र आमालाई आदर गर, अनि तिमीले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर। अब त्यो जवान मानिसले 20 पदमा के भन्छ भने विस्पदमा त्यो जवान मानिसले उहाँलाई भन्यो, मेरो बालक कालदेखि नै यी सबै मैले पालन गरेको छु। कस्तो लाग्यो, यो व्यक्ति चाहिँ पुरै भ्रममा परेको मान्छे हो, उसले ठान्छ उसले भन्ठानेछ कि मैले सबै पालन गरेको छु। त्यसैले उसको एउटा उसले सोचिरहेछ ममा भएको यस्तो यस्तो असल कुरा छ नि त, अनि त्यो कारणले नै उसलाई बाधा भइरहेछ वास्तवमा, उसलाई चाहिँ भ्रममा पारिरहेछ। अनि कैयौँ मान्छे त्यस्तो भेटिन्छ, दुःख लाग्दो उसलाई चाहिँ यस्तो तरिकाले सहायता गर्ने हो यदि तपाईँले गर्ने हो भने। फ्रिज तपाईँको लागि मर्नुभयो भने ऊ कदा पनि विश्वास गर्दैन, उसलाई चाहिँ व्यवस्था पढ्न दिने। अनि अझ के घटी छ, मैले सबै गरेको छु भनेपछि त्यसपछि चाहिँ अब प्रभु येशूले भन्नुहुन्छ 21 पदमा, अब यो बुझ्न आवश्यक छ है। येशूले त्यसलाई भन्नुभयो, तिमी सिद्ध हुन चाहन्छौ भने जाऊ र जे तिमीसँग छ बेचेर गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन पाउनेछौ, अनि आऊ मेरो पछि लाग। अब 19 पदमा एकचोटि आँखा लगाउनुहोस् त, त्यहाँ जहाँ चाहिँ उहाँले यसरी भन्नुभएको छ, आफ्नो बाबु र आमालाई आदर गर अनि तिमीले, अब सुन्नुहोस् है, आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। 10 आज्ञाको मुख्य दुईटा आज्ञा चाहिँ के हुन्? सम्पूर्ण परमेश्वर आज्ञाहरूलाई दुईटा आज्ञामा चाहिँ निचोडमा निकाल्न सकिन्छ। पहिलो चाहिँ के भने, आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा मनले, आफ्नो सारा बलले परमेश्वरलाई प्रेम गर। दोस्रो चाहिँ त्यो जस्तै छ भन्नुभएको छ, अनि आफ्नो छिमेकीलाई चाहिँ आफैलाई चाहिँ प्रेम गर। अनि अब चाहिँ उसले भन्दैछ, मैले त सब गरेको छु, आफ्नै छिमेकीलाई आफूले चाहिँ प्रेम गर्दैन, मैले बालकालदेखि गरेको छु। अब प्रभुले भन्दा म जाँच्छु ल तिमीलाई, एउटा सानो जाँच लिन्छ। त्यो जाँच चाहिँ के भने 21 पदमा छ, ल त्यस भए तिमी धनी छौ, तिम्रो सामानहरू बेच र तिम्रो गरिब छिमेकीहरू जसलाई तिमी साँच्चै प्रेम गर्छौ भने चाहिँ गएर देऊ भन्नुलाई। अनि उसलाई त प्रतिज्ञा पनि दिनुहुन्छ, तिमीले स्वर्गमा धन पाउनेछ, अनि आऊ मेरो पछि लाग। यो चाहिँ पहिलो आज्ञा है, आफ्नो सारा हृदयले परमेश्वरलाई पछ्याउ, सबैभन्दा ठुलो आज्ञा। त्यसैले त्यो दुईटा आज्ञामा उहाँले निचोडमा ल्याउनुहुन्छ। अब उसले यो सुनेपछि के गर्छ, उसलाई यस्तो प्रतिज्ञा दिएछ, उसले चाहिँ स्वर्गमा धन पाउनेछ अरे। अब कुनै पनि संसार भएको सम्पत्ति भन्दा स्वर्गको धन त अवश्य नै ठुलो हुनुपर्छ, तर उसलाई स्वर्गको धन साँच्चै नै त्यति चाहिए रहेछ अरे। यहाँ त पढ्छौँ 22 पदमा, तर यो कुरा सुनेर त्यो जवान मानिस दुखित भएर गयो, किनकि त्यससँग धेरै धन सम्पत्ति थिए। उसको ईश्वर चाहिँ पैसा रहेछ, उसले चाहिँ परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गरेको थिएन, छिमेकीलाई पनि गरेको थिएन। ऊ त एकदम महाअपराधी रहेछ, ऊ चाहिँ दोषी थियो। ऊ प्रभु येशु मलाई पछ्याउ भन्दाखेरि ऊ पछ्याउन चाहेन, फर्केर गयो। ऊ दोषी देखियो है, अब उसले कहिले मुक्ति पायो पाएन थाहा छैन, ऊ दुखी भएर गएछ, यहीँ अन्त भएछ, ज्यादै दुःख लाग्दो खण्ड छ। अनि चेलाहरूले भन्छ, बाबा त्यसो भए त स्वर्ग राज्यमा त कोही पनि बस्न सक्दैन। सो अब चेलाहरू त त्यति ऊ जस्तो धनी त थिएन, तर उनीहरूले के बुझ्यो भने, यदि प्रभुको भनाई यस्तो हो भने है कसैले पनि साँच्चै नै मुक्ति पाउन सक्दैन। अनि प्रभुले भन्छ, ठिक भन्यो, मान्छेलाई असम्भव छ हामी मुक्ति पाउन आफ्नै प्रयासमा, तर यो असम्भव मानिसलाई जो छ त्यो चाहिँ परमेश्वरले गर्न सक्नुहुन्छ, त्यो चाहिँ अनुग्रहको उपाय। तर एउटा प्रश्न उठ्छ, के आफ्नो धन सम्पत्ति बेच्नु नै मुक्ति पाउनको लागि शर्त हो त? किनभने धन सम्पत्ति बेचेर नै हामीले अनन्त जीवन पाउने हो त, हामीसँग भएको सबै थोक बेचेर? त्यो त हुनै सक्दैन, किनभने पढौँ न त तितस 3:5, अब संयौँ पदहरूमध्येमा एक दुईवटा मात्र हेर्नेछौँ, तितस 3:5 जहाँ लेखिएको छ, तितस 3:5, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन यो मुक्ति पाउने, गरिबहरूलाई दिएर त्यो राम्रै काम हो, अरूलाई सहायता गर्ने, तर त्यो त हाम्रो आफ्नै काम भयो, अनि हामीले आफूले गरेको यस्तो असल कामहरूद्वारा हामीले मुक्ति पाउने होइन, तर उहाँकै कृपा अनुसार मुक्ति पाइन्छ भनेको छ। त्यस्तै गरी Ephesians 2:8-9 पढ्नेछौ, Ephesians 2:8-9 सुन्नुहोस् त, Ephesians 2:8, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छ, तिमीहरूले चाहिँ गरिबहरूलाई आफ्नो सम्पत्ति दिएर मुक्ति पाएको छौ त भनेको छैन, त्यो असल काम हो आफ्नो छिमेकीलाई प्रेम गर्नु, तर त्यसले मुक्ति पाएको छैन है, तर विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ। अनि किन प्रभुले त्यसो त्यो भन्नुभएको, उसले त्यो गरेको छैन भनेर देखाउने, किन उनीहरूले सबै आगे पालन गरेको छु भन्दै थियो, उसले तिमीले गरेको छैन म देखाइदिन्छु हेर त भनेर चाहिँ उहाँले देखाइदिनु, अनि ऊ चाहिँ दुखित भएर फर्किनु। यो तिमीहरु आफै बाटोको होइन, आफ्नै आफै आज्ञा पालन गरेर मुक्ति पाइने होइन, यो परमेश्वरको दान हो। दान त सित्तैमा हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ, हेर मैले यस्तो गरेँ भनेर भन्नेछ, अनि मैले मुक्ति पाएँ। त्यसैले मुख्य उद्देश्य मत्ती 19 अध्यायमा यो धनी जवान शासकसँग प्रभुले गर्नुभएको व्यवहारको उद्देश्य के थियो भने उसको हराएको अवस्था देखाउनलाई थियो है, उसलाई चाहिँ मुक्तिको योजना कसरी होइन मुक्ति पाइन्छ भनेर देखाउनलाई होइन। तर मानव छ नि, मानव है, एउटा कल्पना गरौँ, त्यो धनी जवानले त्यो सुनेपछि यस्तो गरेर तुरुन्तै घोप्टो परेर जब उसले सुन्यो प्रभुले चाहिँ भन्नुभएको कुरा, अनि त्यसपछि उसको हृदय दुखित भएर, दुखित मात्र भएन साँचो पश्चाताप आएर उसले महसुस गर्दै प्रभुको सामु चूर्ण भएर, प्रभु म स्वीकार गर्छु, अब मैले परमेश्वरको आज्ञाहरू भङ्ग गरेकै रहेछ, मैले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गरेको रहेनछु, प्रभु मैले मुक्ति पाउन के गर्नुपर्छ मलाई दया गर्नुहोस् यदि भनेको मात्र भए। के उसलाई परमेश्वरले, के परमेश्वर त्यस्तोलाई बचाउन तयार हुनुहुन्न? त्यस्तैलाई हो बचाउन तयार, तर ऊ तयार भएको देखेन। त्यसैले मुक्ति पाउनको लागि है, सम्पत्ति दिएर अरूलाई होइन माया गरेर आफूलाई छिमेकी जस्तै आफूलाई प्रेम गरेर मुक्ति पाइने होइन, किनभने तपाईँलाई याद छ होइन, फिलिपीमा चाहिँ जेलखानामा भएको पावललाई जेलखानाको हाकिमले एकदमै पश्चातापी हुँदै उसले भन्दै, हजुरहरू मुक्ति पाउन मैले के गर्नुपर्छ? ल अब अलिक 10 मिनट जति लाग्छ तिमीलाई बताउन, तिम्रो सम्पत्ति कति छ, तिमीले गरिबहरूलाई माया गर्नु पर्यो, आफ्नो सम्पत्ति दिनु पर्यो, त्यस्तो बताए होइन, तुरुन्तै जवाफ आएको थियो, प्रभु येशु ख्रिस्टमा विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, यति हो अनुग्रहले मुक्ति पाइन्छ। सुसमाचार, यहोन्नाको सुसमाचारमा हेऱ्यो भने कतिचोटि भनेको छ मुक्ति पाउनलाई के गर्नुपर्छ? विश्वास, जसले उहाँमाथि विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ, ऊ नष्ट हुने छैन, जसले म माथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मलाई पठाउने हुने माथि विश्वास गर्छ, मैले बोलेको वचन विश्वास गर्छ सुन्छ, ऊ चाहिँ दण्डमा पर्ने छैन, जसले विश्वास गर्छ ऊ नष्ट हुने छैन। म दोषी ठहराउन आएको होइन तर मुक्ति दिन आएको हो। रोमीमा हेऱ्यो भने मुक्ति पाउनलाई के गर्नुपर्छ? विश्वास गर्नुपर्छ। रोमी 10:9 एकचोटि हेरिहालौँ न है, रोमी 10:9-10 यहाँ प्रभुले भन्नुभएको पावलद्वारा लेख्दै हुनुहुन्छ, रोमी 10:9, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने, आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछ। 10 पद, किनकि धार्मिकताको निम्ति हृदयले विश्वास गरिन्छ। धार्मिकता कसरी पाइन्छ रे? हृदयले विश्वास गरेर, असल असल गर्न खोजेर धार्मिकता पाइँदैन, धर्म हामी दोषी ठहरिन्छ किन हामीले गर्न सक्दैनौँ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। त्यसैले मुक्ति पाउनलाई चाहिँ प्रभुले सिकाइरहनु खोज्नु भएको थिएन, त्यहाँ ऊ मुक्ति पाउन तयारै थिएन। त्यसैले मुक्ति पाउने शर्त चाहिँ विश्वासद्वारा, त्यसैले Ephesians 2:8-9 चाहिँ एकदम राम्ररी जानी राख्नुहोस् है, अरूलाई सिकाउनलाई पनि। त्यसैले मुक्ति भनेको चाहिँ हामीले केही गरेको कारणमा आधारित होइन, तर मुक्ति भनेको चाहिँ प्रभु येशूले गरिदिनु भएको एउटा कामको आधारमा हामीले मुक्ति पाउँछौँ, जुन चाहिँ सिद्धिसक्यो क्रुसमा, उहाँ मर्नुहुँदा उहाँले बोल्नुभएको वचन याद छ, अब सिद्धियो भन्नुभयो, मुक्तिको लागि काम सकिसक्यो, हामीले अब विश्वास गर्ने हो, तपाईँ मर्दिनु भयो मेरो लागि, दौडी उठ्नु, मेरो पाप ऋण सबै तिरिसक्यो, मैले तिर्न नसक्ने। त्यसैले मुक्तिको लागि हामीले अलिकति पनि कुनै पनि योगदान दिन सक्दैनौँ के, किनभने ख्रिस्टले पुरै तिर्दिनु भयो। त्यसैले मुक्ति चाहिँ काम गरेर होइन, त्यो चाहिँ अर्कोले गरिदिएको काम अर्थात् प्रभु येशूले गर्नुभएको काममा पुरै भरोसा गरेर। रोमी 4 पल्टाउनुहोस् न, रोमी 4:5, कामले मुक्ति पाइँदैन। रोमी 4:5 पढ्छौ, तर जसले काम गर्दैन, उसले त हजुर गुरुजी म के असल काम गरेर मुक्ति पाउनलाई होइन, मुक्ति पाउनलाई त्यो होइन, जसले काम गर्दैन है मुक्ति कमाउन खोज्दैन, तर भक्तिहीन भनेको पापीलाई धर्मी ठहराउनु हुने अर्थात् परमेश्वरमाथि विश्वास राख्छ, उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ। उसले विश्वास गरेकोले प्रभुले भन्नुहुन्छ, अब म तिमीलाई मेरो प्रिय पुत्रमा धर्मी देख्दछु, तिम्रो पापहरू सबै मेरो प्रिय पुत्रले बोकेको म हिसाबले ठान्छु। त्यसैले धर्म भनेको चाहिँ के हो भने मान्छे आफ्नै प्रयासले परमेश्वर जान खोज्ने मानवीय प्रयास असल कामहरूले रीतिविधिहरूले धर्म कर्म त्यसलाई धर्म भनिन्छ तर मुक्ति भनेको चाहिँ ख्रीष्टले परमेश्वरको धार्मिकता हामीलाई सित्तेमा दिनु परमेश्वरको मुक्ति चाहिँ हामीलाई ल्याइदिनु जसरी पहिलो पत्रुस दिनको 18 लेखेको छ अनि प्रभुले चाहिँ कसरी त्यो गरिदिनु भयो हामीलाई चाहिने मुक्ति कसरी ल्याइदिनु भने उहाँ मरेर त्यसैले पहिलो पत्रुस दिनको 18 पढ्नेछु लेखेको छ किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई हामी आफै सक्दैन त हामीलाई परमेश्वर कहाँ ल्याउनलाई ख्रीष्टले पनि उहाँ धर्मीले हामी अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नु भयो शरीरमा मारिनु भयो र आत्माद्वारा जीवित पारिनु भयो सुसमाचारको सन्देश परमेश्वरको पवित्रताले चाहिँ सबभन्दा संसारकै सबैले धर्मी गर्ने मान्छेलाई पनि दोषी ठहराउँछ तर परमेश्वरको अनुग्रहले चाहिँ संसारको सबभन्दा नीच नीच गहिरो पापीलाई पनि बचाउँछ त्यसैले सुसमाचारको सन्देश के हो कुनै काम गर भन्नलाई होइन हाम्रो प्रचार त्यो होइन यो काम गर होइन तर एउटा वचन विश्वास गर एउटा वचन विश्वास गर पहिलो पत्रुस 1:25 यो लेखेको छ पढ्नुहोस् त पहिलो पत्रुस 1:25 त्यसैले यसलाई सुसमाचार एउटा सन्देश हो जसलाई विश्वास गरिनुपर्छ पहिलो पत्रुस 1:25 लेखेको छ तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ अनि वचन यही नै हो जो सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ अब एउटा पापी मान्छेले गरेको असल असल कामहरूले परमेश्वरलाई कहिले खुसी पार्न सकेन असम्भव अनि सबैभन्दा असल काम चाहिँ कलवरी क्रुसमा 2000 वर्ष अगाडि परमेश्वरको पुत्रले पापीहरूको निम्ति मरिदिनु भएर गरिसक्नु अनि हामी चाहिँ असल कामले मुक्ति पाउने होइन तर असल कामहरू गर्नका लागि हामी बचाइने हो एफसी 2:10 हामी पढ्नेछौँ विश्वासीहरू मुक्ति पाएकोले अब असल असल काम गर्छन् मुक्ति पाउनलाई असल काम उनीहरूले गरेका हुँदैन यो एकदम महत्त्वपूर्ण एफसी 2:10 लेखेको छ किनकि हामी असल कामहरूका निम्ति अर्थात् असल असल कामहरू गर्नका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ हामीले मुक्ति किन पायौं असल कामहरू गर्नलाई मुक्ति कसरी पायौं विश्वास गरेर असल कामले मुक्ति पाएन तर विश्वास गरेर पाएन तर विश्वास गरेर चाहिँ हामी अधर्मी पापी जीवन जिउनलाई मुक्ति पाएको छ है मुक्ति भनेको त छुटकारा हो केबाट त्यो पापी जीवनबाट के को लागि असल जीवनको लागि त्यसैले यदि कोही मानिस ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो भनेको छ पुराना कुराहरू बिति गएको छन् हेर सबै कुरा नयाँ भएको छ अनि त्यसैले प्रश्न उठ्छ है के तपाईँ आफूलाई सोच्नुहोस् त एकछिन है सबभन्दा महत्त्वपूर्ण कुरा के तपाईँ आफ्नो पुरा हृदयदेखि प्रभु येशूले क्रुसमा जे गरिदिनु भयो नि पापीहरूको लागि उहाँ मरिदिनु भएको कि उहाँमा भरोसा गर्दै हुनुहुन्छ अहिले कि तपाईँले अर्कै कुरामा भरोसा गर्दै हुनुहुन्छ मैले 2045 फलाना पास्टरको हातबाट राम्रोसँग बत्तिसमा ल्याएको थिएँ अनि बचाउँछ होला नि त्यसले मलाई अनि म चाहिँ एकदम राम्रो मण्डलको एउटा लगातार चर्चमा जाने सदस्य हुँ मुक्ति त पाएको होला नि के केमा भरोसा गर्दै हुनुहुन्छ तपाईँ कि सम्पूर्ण हृदयले तपाईँ येशू ख्रीष्टले क्रुसमा सिद्ध्याउनु भएको काममा भरोसा गरिरहनु भएको छ कि छैन उहाँ को हुनुहुन्छ भन्ने कुरामा उहाँले के गरिदिनु भयो भन्ने कुरामा र उहाँले आफ्नो वचनमा के भन्नुभएको छ भन्ने कुरामा तपाईँको विश्वास छ कि छैन पृथ्वीका सबै पल्लो छेउका हो मतिर हेर अनि उद्धार पाओ किनकि अरू कुनै मुक्तिदाता छैन यसरी भनेको छ अब एकचोटि मत्तीको 19 यहाँले हेरौँ जहाँ चाहिँ यहाँ यो कठिन भन्ने शब्द प्रयोग भएको छ मत्ती 19
को 23 मा तर येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो म तिमीहरूलाई साँचो भन्दछु धनी मानिस कठिनसँग स्वर्गको राज्यभित्र पस्नेछ 24 पद अनि म फेरि तिमीहरूलाई भन्छु धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा है कसरी पस्ने हो त परमेश्वर राज्यमा अहिले कुरा गर्दैछ त्यो पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ अनि हामीलाई थाहा छ त्यो असम्भव कुरा सियोको नाथ्री यत्रो हुन्छ ऊँट चाहिँ हामीभन्दा ठुलो हुन्छ अनि के भनेको त्यहाँ है कठिन किन छ भने यो धनी मानिसलाई किनभने साधारणतया धनी मानिसहरूले केमा भरोसा गर्छन् आफ्नै धनमा अधिकांश आफ्नै धनमा भरोसा गर्छन् पावलले विश्वास गर्नेहरूलाई यसरी भनेका छन् एकचोटि हेर्नुहोस् त पहिलो तिमोथी 6:17 कठिन त्यो कारणले भएको ऊ चाहिँ बेठिक ठाउँमा विश्वास गरेको नै पहिलो तिमोथी 6:17 अब पावलले चाहिँ विश्वासीहरू मध्ये कोही कोही धनवान थिए अनि उनीहरूलाई चाहिँ तिमीले धनै राख्नु हुँदैन चाहिँ भनेर सिकाएको छैन याद गर्नुहोस् है पहिलो तिमोथी 6:17 तर अर्कै आज्ञा दिएछ त्यो के भने धनमा चाहिँ भरोसा नगर है त्यही हो सन्देश विश्वासीलाई पनि पहिलो तिमोथी 6:17 जो यस संसारमा धनवान छन् तिनीहरूलाई कडा आज्ञा देऊ तिनीहरू अभिमानी अथवा घमण्डी नहुन् होइन धनी छु भनेर न त चञ्चले धनमाथि भरोसा राखन् त्यो उडी जाने धनमा किन भरोसा होइन तर जिउँदो परमेश्वरमाथि राखन् जसले हाम्रा आनन्दका निम्ति हामीलाई सब थोक प्रशस्त गरिदिनुहुन्छ त्यसैले धन राख्ने हुँदैन भनेर भनेको छैन तर बरु के भनेछ भने त्यसमा भरोसा नगर एक अर्को चाहिँ खाँचोमा परेकाहरूसँग आफ्नो धन चाहिँ बाँड उनीहरूलाई सहायता गर भन्ने चाहिँ 18 चाहिँ हेर्नुहोस् त र तिनीहरूले धनी विश्वासीहरूले भलाइ गरून् असल असल कामहरूमा धनवान हुन् है बाँडचुट गर्नका निम्ति तत्पर र दिनका निम्ति इच्छुक हुन् भनेर चाहिँ उनीहरूलाई सिकाएको छ त्यसैले सबै बेचेर चाहिँ गरिबलाई देऊ त्यसरी भनेको छैन उसलाई जाँच्नका लागि प्रभुले चाहिँ भन्नुभयो किन मैले छिमेकीलाई प्रेम गरेछु भनेको थियो खै त भनेर प्रभुले भने जस्तै त्यसैले यसरी 18-19 अध्यायमा चाहिँ स्वर्गको राज्यभित्र पस्नलाई एक चाहिँ नम्र हुनुपर्छ एउटा बच्चा जस्तै बालक जस्तै होचिनुपर्छ आफूलाई होच्याउनुपर्छ प्रभुको सामु मेरो केही पनि छैन योग्यता दोस्रो चाहिँ प्रभु येशूमाथि नै विश्वास गर्नुपर्छ अरू कुनै थोकमा होइन आफ्नो असल काममा होइन आफ्नोले के गरे भन्नेमा होइन त्यसैले 16-20 अध्यायसम्म हामीले जुन अध्ययन गर्यौँ आजको दुईटा क्लासमा हामीले के देख्यौँ संक्षेपमा परमेश्वरको राज्यको योजना एकातिर छ त्यो चाहिँ अब पछि सारिएको छ परमेश्वरको राज्य उहाँको दोस्रो आगमनमा हुने छ अनि उहाँले एउटा एकदम महत्वपूर्ण घटना अब घोषणा गर्नुभयो त्यो चाहिँ के भने म क्रुसमा मर्नुपर्नेछ भविष्य यौन भविष्यवक्ताको चिन्हले त्यही जनाइरहेछ र म मण्डली बनाउनेछु भन्ने कुराले पनि त्यो देखाइरहेछ अनि उहाँको दोस्रो आगमनको एउटा पूर्व दर्शन दिनुहुन्छ किनभने एकदम चिन्तित छ चेलाहरू उहाँ मर्नुपर्छ राज्य स्थापना हुने त कहाँ हो क्रुसमा मारिने भन्ने कुरा भनेपछि चाहिँ उनीहरू चिन्तित भएकोले प्रभुले एउटा पूर्व दर्शन देखाएर उनीहरूलाई सान्त्वना दिन खोज्नुहुन्छ एक दिन चाहिँ म फेरि आउनेछु महिमामा प्रतापमा अनि तीनजनालाई चाहिँ डाँडामाथि लगेर उहाँको रूप परिवर्तन यस्तो अचम्म प्रकारले भयो कि उहाँ जो परमेश्वर नै हुनुहुन्छ हेर्दाखेरि सामान्य एउटा यहुदी मात्र तर माथि डाँडामा चाहिँ उहाँले एकछिनलाई देखाउनु भयो भित्रबाट नै उहाँको त्यो जुन पुरानो नियममा देखिने बादल एउटा खामाको उज्यालो चाहिँ भित्रबाट निस्केर आयो लुगाधरी चम्किलो भएको थियो अब यो दुई आगमनको बीचमा चाहिँ के हुनेछ त भने उहाँले देखाउनु भयो अब मण्डली भन्ने योजना अब सुरु हुनेछ परमेश्वरको राज्य योजना छँदैछ तर मण्डली भन्ने योजना चाहिँ हुँदैछ अनि जसभित्र पस्नलाई कस्तो भने हामी अहिले चाहिँ परमेश्वरको राज्यभित्र पस्ने भनेको चाहिँ हामी चाहिँ मण्डलीको एउटा अङ्ग बन्नुपर्छ कुनै एउटा स्थानीय मण्डलीमा गएर एउटा सदस्य बन्ने मात्र भनेको होइन त्यो कदापि हामी आत्मामै नयाँ जन्म पाउनुपर्छ एउटा बालक बन्नुपर्छ नम्र साथ छिर्ने अनि अर्को चाहिँ पुरै प्रभु येशू ख्रीष्ट र उहाँमाथि मात्रै भरोसा गरेर चाहिँ हामी यहाँ प्रवेश गर्छौँ। यसरी नै हामी स्वर्ग राज्यको बन्द छ है। अनि त्यसैले हामी 20 अध्याय चाहिँ हेर्ने छैनौँ, तर 20 अध्यायमा चाहिँ विषय के हो भने स्वर्गको राज्यमा हामी महान हुने तरिका चाहिँ के हो त्यो पनि सिकाउँछ। स्वर्ग राज्यमा महान हुनलाई चाहिँ हामी सबैको सेवा गर्न, हामी दास बन्नु, हामी होचिन हो अनि सबैभन्दा उच्च हुनेछ।